جی جی
معرفت الہی کس مقام پر حاصل ہوتا ہے اور معرفت الہی حاصل کرنے کے لیے ہمیں کیا کرنا چاہیے؟ ایک ہی اس کے بعد تین وہ ہے.
یہ ان تینوں کی بات کا لب لباب حضور علیہ السلام کے الفاظ میں میں عرض کر دیتا ہوں. انہوں نے فرمایا من عرف نفسہ فقد عرف ربہ, یعنی خود شناسی سے سفر شروع ہوتا ہے اور انجام خدا آگاہی تک ہے, خدا شناسی تک ہے. دیکھیے جب ہم خود کو جانتے ہیں, خود سے واقف ہوں گے, خود سے آشنا ہوں گے, تو ہمیں اس بات کا گیان حاصل ہوگا, یعنی ہندی کا لفظ استعمال کر رہا ہوں, یہ پتا چلے گا کہ مجھے یہ سارا وجود, یہ میرا مادی وجود, یہ میرا ذہنی وجود, یہ میرا نسمہ کا وجود, اور اس سے اوپر سے میرا روحانی وجود, یہ سارا کسی زبردست خالق کا بنایا ہوا ہے. ہاں یا نہیں؟ جب آپ سانس پہ توجہ دیں گے کہ میں سانس لے رہا ہوں, مثال دے رہا ہوں, مثال ہے, میں سانس پہ لے رہا ہوں, اب سانس میں آہستہ آہستہ لے رہا ہوں, آہستہ 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 آہستہ, اس سارے میں زارا زور ساری دنیا سے ہٹ کے ادھر ناک کی چونچ پہ آ گیا کہ نہیں آ گیا؟ اب جب سانس میں اندر لے رہا ہوں تو مجھے اس دوران یہ خیال آ سکتا ہے کہ میں سانس کیوں لے رہا ہوں, تو جواب میں آپ کے ذہن میں یہ بھی آ سکتا ہے کہ بھائی مت لو, تو آپ کہتے ہیں نہیں یہ تو لینا پڑے گا. اب جب آپ کو یہ احساس ہوا کہ سانس لینا تو میری مجبوری ہے, تو آپ سوچیں گے مجھے مجبور کس نے کیا, کیونکہ ڈیزائننگ میری ایسی ہے. آپ کہتے ہیں میری ساخت ایسی ہے, ساخت کس نے بنائی, اور الٹیمیٹلی گیا نا دھیان اللہ کی طرف. اب اسی طرح آپ کو پیاس لگی, اب پانی پی رہے ہیں اور پانی کو سپ کر کر کے چسک چسک کے انجوائے کر کر کے پی رہے ہیں, تو ذہن میں اللہ کی شکر گزاری کا احساس نہیں ابھرے گا. جب تک ہم خود کو واقف نہیں ہوں گے, خود اپنی کیفیات سے, دیکھیں نا حضور چندر باب اولیا نے کتاب لوح قلم کے ابتدائی میں لکھ دیا, شروع میں, آغاز میں, کیا اصل انسان اس مادی جسم کے اندر بستا ہے اور یہ جسم ایک لباس ہے. غور کریں کتاب لوح قلم کی ابتدا میں یہ جملہ ہے یا نہیں؟ یعنی کہ مادی جسم کو جب تک ہم لباس کی طرح ہینڈل نہیں کریں گے, ٹریٹ نہیں کریں گے, اس کا خیال رکھیں جیسے لباس کا رکھتے ہیں, لیکن اس کو اصل انسان تو نہیں مانتے نا سائیں. جب آپ اصل انسان کا سے واقف ہوتے چلے جائیں گے, تو اصل انسان تو اللہ کو دیکھ بھی چکا ہے. حضور مرشد کریم نے کتنی بار یہ بات فرمائی کہ کن کہنے کے نتیجے میں آپ تخلیق ہوئے, اللہ نے الستو بربکم کہا, آپ کے اندر سماعت ایکٹیویٹ ہوئی, آپ کے اندر بصارت بیدار ہوئی, آپ نے وٹنس کیا, اس کو ٹیسٹیفائی کیا, یعنی اصل انسان سے آگہی. من عرف نفسہ جس نے خود کو جان لیا, فقط صرف وہ عرف ربہ جان سکتا ہے اپنے رب کو. تو ہم جو اپنے آپ کو چھوڑ کے دنیا میں الجھے ہوئے چلے ہیں رب کو جپا مارنے, سنچے کہتا ہے بھائی راستہ تو کوئی اور ہے, تم کدھر آ رہے؟ یہاں پہ اصل مسئلہ یہ ہوتا ہے. اب یہ جو اس میں مجھے اجازت ہے میں جملہ اور عرض کر دوں. دیکھیں مراقبے کا جو عمل ہمیں تجویز کیا گیا, جس کی تلقین کی گئی, جس کی ترغیب دلائی جاتی ہے, یہ عملی طریقہ ہے نا. اس کے بارے میں ہمارے ذہنوں میں اتنا کھلواڑ مچ گیا ہے کہ اس کو ہم نے رسم بنا دیا. نہیں مراقبہ ایک ذہنی عمل ہے, یہ ضروری نہیں کہ آپ بیٹھ کے کریں. اب مطلب خواتین اکثر کہتی ہیں کہ جی مجھے میرا شوہر اجازت نہیں دیتا مراقبہ کرنے کی, تو میں نے ان سے عرض کیا کہ مراقبہ تو آپ شوہر کے پیر دباتے ہوئے بھی کر سکتی ہیں. آپ سمجھیں کہ میں اپنے ابا کے پیر دبا رہی ہوں. آپ برتن دھو رہے ہیں تو ہاتھ کام میں کیا کہتے ہیں فارسی میں, دست بکار دل بیار, یعنی مراقبہ جو ہے یہ تو چلتے پھرتے اس سے بیٹھتے اپنے مرشد کو سوچنا ہی ہے نا. جب ہم اپنے پیر و مرشد کو اس طرح تصور کریں کہ میں نہیں ہوں, میرے اندر میرا مرشد ہے, میں اپنے مرشد کو ریپرزینٹ کر رہا ہوں, ذرا غور کریں آپ کا ذہنی ارتباط کس درجے پہ پہنچ جائے گا. جب آپ کا ذہنی ارتباط اپنے مرشد سے ہوگا کیا ہوگا, سب سے پہلے ان کی طرز فکر منتقل ہوگی, پھر رفتہ رفتہ ان کا ذہن منتقل ہوگا, پھر ان کی صلاحیتیں منتقل ہوں گی, تب جا کے ان کا علم ہمارے اندر آئے گا, اور وہی علم جو ہے ہمیں خدا شناس بنا سکتا ہے. ٹھیک ہو گیا سر؟
بہت ٹھیک ہو گیا اور بہت آسان کریے. یہ تو شاہد یا غیوب والی ترکیب دے دی آپ نے,
بالکل مطلب ہے کہ اگر ذہن میں دیکھیں نا, یہ جو مثال فارسی کی مثال ہے کہ دست بکار آپ دنیا کے کام کرتے رہیں, ذہن کو سوچنا ہے, ذہن آئیڈل ہے. جیسے آپ برتن مانج رہے ہیں تو اس میں تو ذہن نہیں لگانا نا. اب کپڑے دھو رہی ہیں خواتین تو کیا کریں, کپڑے بھی دھل رہے ہیں, ساتھ میں آنکھیں کام کر رہی ہیں نا کہ داس کا ہے وہاں اس کو رگڑتے ہوئے, ساتھ میں اپنے مرشد کو سوچے نا کس نے منع کیا. اسی طرح اب آپ اور میں فرض کریں اپنے دفتر جا رہے ہیں دکان پہ جا رہے ہیں, ٹھیک ہے, اب جاتے ہوئے راستے میں ہم کیا کر رہے ہیں, لوگوں کو دیکھ رہے ہیں اور پریشان ہو رہے ہیں, تو بھائی بہتر نہیں کہ آپ گاڑی چلاتے ہوئے گاڑی کو چلانے پہ دھیان دیں, ذہن میں اپنے مرشد کی کوئی بات سوچیں کہ یہ مراقبہ نہ ہوا. اب آپ دفتر میں بیٹھے کام کر رہے ہیں, پورے دھیان سے کام کر رہے ہیں, لیکن بیچ میں ساتھ ساتھ اگر سوچیں کہ اگر میری جگہ ابا بیٹھے کام کر رہے ہوتے تو وہ کیسے کرتے, ذرا کمپیریٹو چلتا رہے تو کیا حرج ہے, یہ سارا دن کا مراقبہ نہ ہو گیا. اب دیکھیں نا دکان پہ بیٹھے ہیں آپ, آئیڈل ہیں, کوئی گاہک نہیں آیا, اب انتظار میں آپ کوڑنے کے بجائے یہ سوچیں کہ اگر میری جگہ مرشد کریم بیٹھے ہوتے تو وہ کیٹوں نو کے مزے سے بیٹھے ہوتے تو میں بھی اسی طرح بیٹھ جاؤں. دیکھیں یہ ہر چیز مشکل نہیں ہے, ہم نے اس کو جب رسمی طور پہ بیٹھنا آلتی پالتی, تو پھر کیا ہوتا ہے جب ہم وہ اسے رسم بنا لیتے ہیں تو کبھی سر دکھ رہا ہے تو کبھی کمر دکھ رہی ہے کبھی پیر سن ہو گیا. بھائی نہیں, آپ اس چیزوں کی طرف سے دھیان ہٹا لیں. حضور قلندر بابا علیہ نے کتاب لوح قلم میں کیا فرمایا, جب جسم غیر محسوس ہو جائے, یعنی ہمارا دھیان جسم سے ہٹتا ہی نہیں ہے, جی بہت شکریہ جی, بہت نوازش جی. وعلیکم السلام جی, فرمائیے
جی. سر میں پوچھوں
ارشاد
جی. سر یہ ہم قرآن پاک میں پڑھتے ہیں کہ اللہ پاک نے شمس و قمر کو مسخر کر دیا ہے, کائنات کو مسخر کر دیا ہے
جی جی.
تو سر یہی میں نے پوچھنا تھا, تفسیر کا مطلب تو یہ ہوتا ہے کہ پورا کمزور ہو, तो क्या जब इंसान इस जगह पे पहुंचता है तो उसने कर सकता है रद्दो बदल या जो भी होता है, यानी जो अपने अंदर चीज हो उसके ऊपर तो पता कोई भी कर सकता है?
जी हाँ, इसका सिंपल जवाब है जी हाँ। इसका स्ट्रेट अवे जवाब है जी हाँ। जब अल्लाह ने एक बात कह दी उसके खिलाफ तो नहीं हो सकता। अब इसको जरा समझ लें, इसको समझ लें। हाँ मैं इसी तरफ आ रहा हूँ कि मुसखर होने से मुराद क्या है। सखरा लकुमुल लैलो वन नहार, हमने तस्खीर कर दिया तुम्हारे लिए दिन और रात को, ये तर्जुमा किया हमने। वह शम्सो वल कमरो वल नजूम मुसखराते बेअम्रे ही, और सूरज और चांद और सितारे उसके अमर के ताबे कर दिए या मुसखर कर दिया उनको उसके कामों के लिए। ये हो गया लफ्जी तर्जुमा। अब इसका मफहूम समझें। लैल कहते हैं रात के हवास को, नहार कहते हैं दिन के हवास को। यानी अल्लाह रब्बे करीम स्ट्रेट अवे कह रहे हैं सखर लकुम, लकुम तुम्हारे लिए मुसखर कर दिया दिन और रात के हवास को। यानी इनकी रफ्तारें हैं, हवास की एक स्पीड का नाम है नहार और दूसरी स्पीड का नाम है लैल। यानी 70 गुना रफ्तार जो है उसका नाम लैल है, फिर आगे इससे ज्यादा रफ्तारें भी हैं। लेकिन पहले आप इस पे तो कंट्रोल हासिल करें। अल्लाह कहता तुम्हारे कंट्रोल में दे दिया। अब आप इसकी मिसाल देखें, आप जब चाहे दिन में सो जाए चाहे रात में जाग जाए, हाँ या नहीं? क्यों जी? क्या मतलब हुआ कि आपको रात और दिन के हवास पे कंट्रोल और काबू अता कर दिया गया। आप जब चाहे रात के हवास से काम लें, आप सोते में जागते रहें या जागते में सोना सीख लें। ये है कंट्रोल, ये है तस्खीर, असर मफहूम। अब ये शम्स कमर और नजूम, हमारे उलमाए बातिन ने इस बात की वजाहत की कि असल में देखें ना, एक सूरज वो है, एक सूरज चांद सितारे वो हैं जो हमें बाहर दिख रहे हैं, लेकिन ये इस ताराती तौर पे किनायतन या मजाजन बोला जाता है। किसके लिए? आपकी रूह के तीन दर्जे हैं, रूहे हैवानी, रूहे इंसानी और रूहे आजम। अगर आप इस पे साद कर लें तो अल्लाह क्या कह रहे हैं कि तुम्हारे लिए रूहे हैवानी, रूहे इंसानी और रूहे आजम तीनों दर्जे पे, इनको कामों के लिए, तुम्हारे कामों के लिए तुम्हारे डिस्पोजल पे दे दिया गया है। अब आप रूहे हैवानी की सतह पे वो सारे काम कर रहे हैं जो हैवानात भी करते हैं, लेकिन अगर आप थोड़ा सा बुलंद होके अपनी रूहे इंसानी की सतह पे ज़हनी सलाहियतों से काम लें तो आप क्या करेंगे? अब वो काम करेंगे जो हैवानात नहीं कर सकते। यानी वो क्या नहीं कर सकते? वो आलात नहीं बना सकते, औजार नहीं बना सकते, हथियार तो बिल्कुल भी नहीं बना सकते। देखे ना, कभी किसी ने जानवर ने तलवार, नेजा, भाला, तीर, तोप, तपंग, बंदूक, बम बनाए? नहीं, ये इंसान ने अपनी ये जो सलाहियत अल्लाह ने उसको दी है कि वो इख्तरा कर सकता है, याद कर सकता है, यानी अल्लाह के दिए हुए वसाइल में तसर्रफ करके कोई नई चीज बना सकता है। ये तसर्रफ तस्खीर नहीं है क्या? देखे ना, मैं और आप आज बात कर रहे हैं, मैं अपने कमरे में बैठा अर्ज कर रहा हूँ, आप अपने कमरे में, अपने घर में, बीच में हजारों मील का फासला और आप समाध फरमा रहे हैं। उसी लम्हे, उसी लहजे में समाध फरमा रहे हैं जिस लम्हे मेरे मुंह से अल्फाज निकल रहे हैं, हाँ या नहीं? तो इंसान ने जब अपने ज़हनी सलाहियतों से काम लिया तो वो यहाँ तक पहुँच गया। अब अगला दर्जा जो है वो रूह आजम का, वो क्या है? वो ये है जब इंसान जो काम करता है वो भी मतलब इंसान रूह आजम के दर्जे पे वो करता है जो इंसान भी नहीं कर सकता। इंसान क्या नहीं कर सकता? इंसान वसाइल के बगैर काम नहीं कर सकता, मजबूर है कि वसाइल का इस्तेमाल करे। अल्लाह ने इंसान को ये सलाहियत अता की है, सखर लकुम लैल व नहार व शम्स वल कमर व नजूम मुसखरात बिअम्रही। क्या कहा कि शम्स और कमर और नजम की सतह से ये सारे दर्जे आपके ताबे कर दिए। किसके ताबे? हमारी जात के। जात जो है वो इन चीजों को कंट्रोल करती है या इनसे इस्तफादा करती है या इनसे इनको इस्तेमाल करती है। इस्तेमाल करना जो है ये तस्खीर हो गया। अब हजरत ईसा का मिसाल ये अधूरी रह जाएगी बात, ये सुन लीजिए कि रूहे आजम के दर्जे पे कैसे काम किया जाता है। कुरान ने उसकी मिसाल दी है कि हजरत ईसा किसी गंजे के सर पे हाथ फेरते फिर उसके बाल उग जाते, अंधे की आंखों पे हाथ फेरते थे तो उसकी बिनाई आ जाती थी। तो कोई दवाई, कोई तेल, कोई आई ड्रॉप्स इस्तेमाल करते थे? The answer is no। यानी वसाइल के बगैर वो इलाज कर देते थे। और कैसा इलाज? जो आज आपकी साइंस लेजर टेक्नोलॉजी से ट्रांसप्लांट की मदद से कर रही है ना, लेकिन वसाइल में रहते हुए। इससे अगला दर्जा जिसकी तरफ हम इंसानों ने तवज्जो नहीं दी, ये रूहानी सलासल हमें असल में इसी तरफ मतवज्जो करते हैं कि आपके अंदर सलाहियतों के अंबार लगे हुए हैं। हजूर मुर्शिदे करीम ने एक तकरीर में फरमाया था कि आपके बाप के पास अलूम के खजाने हैं। आप सही औलाद होंगे तो अलूम के वारिस होंगे। और करें साफ तो बता दिया, लेकिन वही बात है कि हम बात को सतही सुनते हैं, सतही समझते हैं। तो ये बात वाजे हो गई। तस्खीर का मतलब है कंट्रोल। तस्खीर का मतलब क्या है? किसी चीज पे आप किसी जगह को, किले को फतह करते हैं, मुसाफर कर लेते हैं, तस्खीर कर लेते हैं, तो क्या होता है? वहाँ आपका हुक्म चलता है, आपका कंट्रोल होता है। जिसको चाहते हैं आप इजाजत देते हैं किले में दाखिल होने की, जिसको मना कर देते हैं वो नहीं हो सकता। यही है ना तस्खीर। हम पता नहीं क्या चाहते हैं कि मैं आँख से इशारा करूं और वो चीजें खुदकना शुरू कर दें, हिलना शुरू कर दें, वो चमचा मुड़ जाए। ये कोई तस्खीर थोड़ी है। ये तो तमाशे हैं, शोभदाबाजियां हैं, बल्कि ज्यादा सही अल्फाज में चूरन है। जी जनाब।
सर एक और सवाल था।
इरशाद।
सर एक और सवाल था।
जी जी।
सर ये रूहानियत में कहते हैं जर्फ बनना।
हाँ।
सर ये जर्फ क्या होता है?
उर्दू में एक लफ्ज है सकत।
जी।
मैं कर सकता हूँ, मैं सकत का लफ्ज आ गया। ये सकत जो है ये असल में आपके पांडे, यानी वो जर्फ की तरफ इशारा है। जर्फ का लुगवी मतलब है बर्तन। यानी हमारे जहन को एक बर्तन से तशबीह दी गई जा रही है ना। देखें अगर आप एक मतलब एक प्याली लेके दूध वाले की दुकान पे जाए, उसे कहें उसमें एक किलो दूध डाल दो, तो वो क्या कहेगा कि दीदी इसमें एक किलो नहीं आएगा? नहीं नहीं, वो कहेगा इसका साइज छोटा है, इसमें एक किलो दूध नहीं आ सकता, ये बर्तन छोटा है। वो कहेगा बड़ा बर्तन लेकर आओ। अगर इसको अब आप कहें कि ये जर्फ छोटा है, ये जरा बड़ा जर्फ लेकर आओ। फारसी में जर्फ कहते हैं इस बर्तन को, ठीक है? इसी तरह ये जहन को बर्तन से तशबीह देते हुए ये जुमला कहा गया कि आप अपना जहन बड़ा करें। अब मिसाल है, जर्फ का क्या मतलब हो गया कि ये बड़ा बर्तन, उसमें से क्या होता है बड़े बर्तन में? अब आप एक ऐसा बर्तन लें जिसमें 5 किलो दूध आ सकता हो, उसको जाके कहें इसमें 1 किलो दूध डाल दो, वो डाल देगा। आप बेशक उछलते हुए भी आएंगे तो वो दूध उसमें से बाहर नहीं गिरेगा, हाँ या नहीं? अब अगर आप एक ही किलो ऐसा बर्तन जिसमें एक किलो दूध आता है उसमें जाके एक किलो दूध लें, अब देखें आपको कितनी एहतियात से चलना पड़ेगा कि वो छलक ना जाए। क्या हुआ, बड़े बर्तन का क्या फायदा हुआ कि अंदर से चीज छलकती रही है। अब जब आप अल्लाह की बातों से तफक्कुर करते हैं, गौर करते हैं, तो आम शऊर से ज्यादा अल्लाह कोई बात कब अता करेगा, जब आप में ज़र्फ होगा। आपका बर्तन ही उतना नहीं है कि वो आपके बर्तन में डाला जा सके, तो वो दूध वाले की तरह मना कर देगा कि भाई बर्तन साफ करो। बर्तन को साफ करना और चीज है, बड़ा करना और चीज है। ये जो आपने सवाल दरियाफ्त किया ज़र्फ किसे कहते हैं, ये हमारी सकत और अहलियत दोनों पे मुश्तमिल है। ये जो है ना अहलियत, कर सकता हूँ, इस लफ्ज में अहलियत और सकत दोनों आते हैं। मैं ये किताब पढ़ सकता हूँ, यानी मुझमें काबिलियत भी है और मेरे में इतना सहमना भी है कि मैं ये 400 सफे की 500 सफे की किताब का मुतालिया कर सकता हूँ, यही कहेंगे ना। तो ये जो ज़र्फ है वो असल में मुराद है, लफ्जी मतलब भी अर्ज कर दिया और उसके मजाजन जो मीनिंग बनते हैं वो भी अर्ज कर दिया। तो बात वाजे हो गई?
बहुत शुक्रिया, बिल्कुल सर, बहुत शुक्रिया,
आपका शुक्रिया जी। जी वालेकुम अस्सलाम।
सर मेरा सवाल है कि बाबा साहब मतलब ने फरमाया कि तफक्कुर के जरिए सितारों जज़्बों तमाम मखलूकात से हमारा तबादला अलग रहता है, इनकी अना यानी तफक्कुर की लहरें हमें बहुत कुछ देती है और हमसे बहुत कुछ लेती है। तो सर मेरा सवाल है कि इंस्पिरेशन लेती रहती है?
जी हाँ, देखिए ये लफ्ज पे गौर करें, तफक्कुर को वो अना भी कह रहे हैं यानी जात। असल चीज क्या हुई, जात, हमारी जात अल्लाह की तजल्लिए जात का एक नुक्ता है। अब ये जात क्या है, ये लफ्ज जो मैं बोल रहा हूँ, ये लफ्ज मैं जो है ये मेरी जात का इशारा है। कौन सुन रहा है, आप कहेंगे मैं सुन रही हूँ, तो वो जो मैं आप बोल रही है वो असल में आपकी जात की तरफ इशारा है। जात किससे काम ले रही है, अपनी रूह से काम ले रही है। आगे रूह ने एक मीडियम बनाया जिसको जहन कहते हैं। अब ये जहन जो है ये हजूर ताजुद्दीन बाबा औलिया का जुमला है। ये उन्होंने फरमाया कि भाई ये सारी जात यानी जात के जितनी भी जाते हैं, चाहे वो एक जर्रे की है चाहे वो एक कुर्रे की है, वो आपस में तबादला ख्याल करती हैं। और उन्होंने ये भी फरमाया कि तीन किस्म के तफक्कुर जो हैं वो आपस में ज्यादा इंटरएक्टिव हैं, एक दूसरे से रास्ते में हैं। और उन तीन किस्म के तफक्कुर का नाम उन्होंने बताया कि एक तफक्कुर जो बाबा नूर है यानी नूर में कैद है या नूर से बना है, दूसरा तफक्कुर बाबा हेवला है। अब ये हेवला क्या होता है, इसकी मिसाल सुन ले। आप कभी गर्म सड़क पे कभी गए हो तो कभी आपने देखा है कि दूर ऐसे लगता है जैसे जमीन से कुछ लहरें सी उठ रही हैं, वो हरारत की लहरों की वजह से, एटमॉस्फेरिक प्रेशर की वजह से क्या होता है, हवा में ऐसे लहरें सी दिखती हैं, उसको कहते हैं हेवला। आपने चूल्हे पे देखा होगा बाजों का रोशनी का कैसा एंगल बनता है कि तो शोला नजर आ रहा है और शोले के ऊपर एक हल्की सी लहर सी दिखती है। अगर कहीं धूप में सर्दियों में आपने तजर्बा किया तो इसका बकायदा साया बनता है इस हेवले का। तो एक तफक्कुर बाबा हेवला है यानी जिन्नात, बाबा नूर तफक्कुर उसको फरिश्ता कहा, और वो तफक्कुर का पैटर्न जो बाबा गिल यानी मट्टी में कैद है उसको इंसान कहा। तो ये सारा असल अब मट्टी जो है, मट्टी का जिसम ये असल इंसान नहीं है। असल इंसान उसके अंदर काम करने वाला तफक्कुर है, उस तफक्कुर को ही उन्होंने अना कहा है। यानी जात क्या करती है? तफक्कुर, गौर फिक्र। ये जो आपको मुराकबे तजवीज किए जाते हैं और ये जो बार बार गौर फिक्र का कहा जाता है कुरान में, बार 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 750 से ज्यादा दफा कहा, गौर करो, फिक्र करो, तफक्कुर करो, तदब्बर करो, ताकुल से काम करो, इदराक हासिल करो, ये सब चीजें किस तरह इशारा करती हैं कि हमें अपने इस तफक्कुर से काम लेना आ जाए। मश्क है ना? अब हम सिर्फ सुन रहे हैं, मश्क नहीं करते गौर फिक्र की, सोचना नहीं सीखते। गौर फिक्र को इतना पेचीदा काम नहीं है, ये जो सोचें आती हैं इन्हीं को प्रॉपरली प्रोसेस करना। जैसे अब आपने सवाल फरमाया, मैं ये जवाब अर्ज कर रहा हूँ, तो ये जवाब क्या है? अगर मैं इस बात को ना समझा होता तो इस पे मैं तबसरा कर सकता था। आंसर इज नो। तो गौर फिक्र से हमारी समझ में इजाफा होता है, हमारी फहम में इजाफा होगा, हम अपने आप को भी जानना सीख लेंगे और अल्लाह की बनाई हुई कायनात को भी समझेंगे और फिर उससे ऊपर उठकर खालिक कायनात से भी वाकिफ होते चले जाएंगे। ठीक हो गया? बात बाजी हो गई कि नहीं? वेलकम।
सर मैं एक बात पूछना चाहती हूँ।
जी जी फरमाइए।
हेलो।
जी जी फरमाइए। उनकी तो मेरा ख्याल लाइन ड्रॉप हो गई, कोई और साहब। जी जी वालेकुम अस्सलाम, क्या हाल है इरफान
जी? अल्लाह का शुक्र करम और अब्बाजान की नजर करम है सर। अल्लाह
का इनाम। जी जना,
मैं पूछना था कि ये जो कुरान के अंदर लिखा गया है, अल्लाह ताला ने फरमाया कि हमने लोहा जो है नाजिल किया, तो ये लोहा जो है ये कहाँ से नाजिल होता है? क्या सिर्फ लोहा ही नाजिल होता है या बाकी धातें भी?
लोहे से मुराद सारी धातें ले लें। अब नजूल किसका होता है? जाहिर है अगर लोहा बराए रात नाजल होता तो किसी के सर पे पड़ता तो वो बचता। यही बात वजह बनी ना सवाल पूछने की कि भाई इतना भारी चीज कैसे नाजल हो सकती है। नहीं, असल में इसके पीछे हिकमत को समझें कि जितनी ठोस चीज है, हजूर मुर्शिदे करीम ने क्या बात फरमाई कि जो चीज जितनी ज्यादा ठोस है उसके अंदर उतने बड़े खिला हैं। ये इस बात को जहन में रख के आप सोचें कि सारी धातें क्या हर चीज लहरों पे कायम है? किस पे कायम है?
लहरों
पे। अब ये लहरें नजूल करती हैं, लहरें नजूल करती हैं और फिर एक मुकाम पे पहुंच के जहां अल्लाह उनको फोकस करता है वो वहां पहुंच के कंसोलिडेट होके सॉलिडिफाई होती चली जाती है। अब आप गौर करें कि आप कहते हैं कि इलेक्ट्रॉन बिहेव करता है एज ए वेव एंड एज ए पार्टिकल, ठीक है? जब वो करंट की सूरत में चल रहे हैं, इलेक्ट्रॉन का फ्लो जो है हम उसको करंट कहते हैं, और जब ये किसी मरकज के गिर्द घूमने लगता है तो वो चीज बन जाती है। कहीं वो ऑक्सीजन बन गई तो कहीं हाइड्रोजन बन गई तो कहीं वो लोहा बन गई। तो असल चीज क्या हुई? लहर। लहर नजूल करती है। जब अल्लाह कहता है कि मैंने लोहा नाजल किया और लोगों के लिए इसमें बड़े फायदे हैं, आज आप देखें हर چیز جو آپ اور میں استعمال کر رہے ہیں اس میں لوہے کا کہیں نہ کہیں دخل ہے یا نہیں ہے؟ یعنی وہ چیزیں آپ شیشے کا گلاس جو ہے شیشے کا یہ گلاس جو ہے یہ بھی لوہے سے ہی بنتا ہے، لوہے کے سانچے میں بنتا ہے، لوہے کی راڈ سے گرم گرم ریت کو وہ پگھلا کے شیشہ بنا کے سلیکون کو وہ شیشے کے طور پہ، تو اسے کس سے ہینڈل کرتے ہیں؟ ساری چیزیں لوہے سے۔ لوہا نازل کرنے کا اصل مفہوم یہ ہے کہ اللہ کے ذہن سے جو کائناتی پروگرام ہے اس کی بابت اطلاعات نزول کرتی ہیں۔ جب اطلاعات کا نزول ہوتا ہے تو سکرین پہ ان کا ڈسپلے ہوتا ہے، اور یہ اطلاعات لہروں کی صورت نزول کرتی ہیں۔ اب اللہ رب کریم نے دیکھیں آج سے 1450 سال پہلے لگ بھگ کیا بتایا کہ یہ جو چیزیں جن کو تم ٹھوس دیکھ رہے ہو یہ اصل میں نزول کر رہی ہیں کہیں سے لہروں کی صورت میں۔ مسلمانوں نے غور ہی نہیں کیا، انگریزوں نے غور کیا، انہوں نے کتنی ایجادات کر لی، ہم لوگ بات کو نہیں سمجھے، توجہ نہیں گئی ہماری، ہم صرف ثواب کے لیے پڑھ رہے ہیں، آیت پڑھتے ہیں اور کہتے ہیں اتنی نیکیاں، اتنے الفاظ ہیں، ضرب 10 کتنی نیکیاں آ گئی میرے حصے میں۔ تو یہ بات واضح ہو گئی سر نزول کی۔ جی
یہ مولانا جو اپنی کتاب جو ہے یہ کسانوں کے ثبوت میں بھی لکھا ہے کہ یہ جو یورینیم کی جو تابکاری ہے اس سے جو ہے یہ جو نہر تصویر جو ہے یہ یورینیم جو ہے اس سے ڈیل ہوتی ہے۔
زبردست ماشاء اللہ۔ بس دیکھیں نا یہ ساری باتیں، یعنی کہ اب یہ یورینیم کی تابکاری لفظ دیکھیں ذرا، یعنی کہ ریڈیشن جو ہے یہ بھی تو لہریں ہیں نا۔ اب وہ اتنی لہریں ایک جگہ اتنا اجتماع ہو گیا کہ وہ اب وہاں سے واپس اس کا انعکاس ہو رہا ہے۔ پہلا جملہ میں نے کیا کہا کہ لفظ حدید جو ہے یہ کور کرتا ہے ساری دھاتوں کو، صرف لوہا ہی نہیں تمام دھاتیں۔ ماشاء اللہ جی، یہ دیکھیں تابکاری کی طرف آپ نے لفظ اشارہ کر کے حضور مرشد کریم نے دیکھے نا کیا سلیقے سے بتا دیا کہ یہ لہروں کا نظام ہے۔ تابکاری کیا ہے؟ ریڈیشن کیا ہے؟ لہریں ہیں نا۔
یہ
دنیا جو ہے ایٹم کی حالت ہے اس میں پوچھ رہا ہوں، تو یہ اس میں جو یہ مراقبہ نیوز کروایا جاتا ہے یا یہ جو بڑے ہرے کا جو مراقبہ جو ہے یہ بھی اس میں افیکٹ کر سکتے ہیں؟ عرض یہ ہے اجتماعیت۔ دیکھیں نا، اب آپ ایٹم بم پھاڑیں اور آپ چاہیں کہ آپ اکیلے محفوظ رہیں تو یہ ہو سکتا ہے؟ سوچ کے دیکھیں۔ اب حضرت نوح کا واقعہ جو ہے کہ طوفان نوح آیا تو اللہ نے جن کو بچانا تھا اس کا پہلے انتظام اور انحرام کیا گیا، ٹھیک ہو گیا نا؟ اگر آپ کی تھنکنگ یعنی ہماری تھنکنگ اللہ کی تھنکنگ سے سنکرونائز کر گئی تو ظاہر ہے کہ وہ اس کے لیے پھر انتظام کرے گا۔ جسم سے ہٹ جانا یہ تو الٹیمیٹلی سب نے ہٹنا ہے، یعنی جسم کا لباس اتار کے کہیں اور جانا یہ تو طے ہے، ٹھیک ہے؟ وہ انفرادی طور پہ ہو یا اجتماعی طور پہ ہو اس نے ہونا ہے۔ اب اس حالت میں آپ دہشت میں مرتے ہیں یا آپ سکون سے کہ بھئی اب چکی کے پاٹوں میں آ گئے اجتماعی اس کا سیلاب کا ہے تو کیا کیا جا سکتا ہے؟ بات سمجھ آئی آپ کو؟ ये जो बात है ना, देखिए आप अगर आपकी पॉजिटिव थिंकिंग इतनी स्ट्रांग हो जाए कि अगले को नेगेटिव ना रहने दे, यानी कोई बम इस्तेमाल ही ना करे, अगर ये शऊर आम हो जाए, असल बात तो ये है ना, अगर ये शऊर आम ना हुआ तो क्या होगा भाई, इस्तेमाई शऊर जो है वो हावी हो जाएगा। आप देखें हजरत इमाम हुसैन को शहीद कर दिया कि नहीं कर दिया, अब वो रूहानियत में किस दर्जे के बंदे हैं, उन्होंने तो कोई रिजिस्ट नहीं किया, खुद ही तमसील बना दी कि ठीक है भाई तुम जो चाहते हो तो यही सही, और करें। ये जो इंफरादी सोच है ना, वो इस किस्म के सवाल उठाती है कि जी अगर मैं अपनी रूहानी ताकत को इतना बढ़ा लूं कि एटम बम भी मुझे नुकसान ना पहुंचा सके, नहीं ये सोच तो इतनी दुरुस्त नहीं। मैं कह तो सकता हूँ कि हाँ जी भाई अल्लाह के लिए क्या मुश्किल है, आपके गिर्द एक ऐसा बबल क्रिएट कर दे या कैसी आड़ क्रिएट कर दे कि आप बच जाए, लेकिन ये एक होप है ना, हकीकत क्या है, हकीकत ये है कि भाई आपकी इज्तमाई सोच तकरीब पे उतरी हुई है, इंफरादी सोच ने उसमें बह ही जाना है।
कहते हैं और हजरत अली रजी अल्लाह तआला अन्हु का कॉल भी बात को कहते हैं कि लोग जो है सोए हुए हैं मरेंगे तो जागेंगे।
हाँ बिल्कुल सही, ये कुरान में कहा है, वो क्या है आयत उसमें मेरा ख्याल है सूरह नाज़िआत में एक आखिरी आयत उसकी कि वो ऐसे फील करेंगे जैसे वो रात को सोए थे सुबह उठ गए।
जी
याद आ गया, लम गल बेसो करके है अल्फाज ही याद आया।
जी सर ये है,
यानी ये तो अल्लाह ने बता दिया ना कि जो लोग दुनिया में अपनी जिंदगी को अल्लाह के मुताबिक सेट कर लेंगे और उन्हीं तर्जों में बसर करेंगे जिस तरह अल्लाह रब्बे करीम चाहता है, खालिक चाहता है। देखिए ना हमारी जिंदगी को खालिक की मर्जी के मुताबिक बसर होना चाहिए या मेरी मर्जी के मुताबिक, यानी मेरी अपनी मर्जी के मुताबिक, कानून तो यही कहता है, ठीक है ना। इसका क्या मतलब हुआ, इसका मतलब वाजे है कि अगर आप खालिक की मर्जी के मुताबिक कहेंगे तो अल्लाह ने वादा कर लिया कि भाई वो आपको ऐसे लगेगा जैसे रात को सोए थे सुबह उठ गए, यानी कि तो है सारा प्रोसेस आपको यूं लगेगा मैं ख्वाब देख रहा था, कहां आलम इराफ में जाने के बाद। लेकिन हमें तो डराया गया, मौत से इतना डरा दिया गया हम जाने पे आमादा ही नहीं, हम कहते हैं जी डॉक्टर साहब मुझे बचा लो। मुझे नहीं मिलना अल्लाह से। आप वैसे चाहते हैं कि लोग आपसे प्यार करें, अल्लाह आपसे प्यार करे, मैं दुआ करूं कि अल्लाह आप अल्लाह को प्यारे हो जाए, आप कहते हैं लाहौल वाला कुआं था ये क्या कह रहे हैं। गौर करें जरा शरारतें।
ये जो कहा जाता है कि लोग सोए हुए हैं मरेंगे तो जागेंगे, चीज के जो नींद के हवास है वो असल हवास,
असल हवास बिल्कुल सही फरमाया आपने, बिल्कुल सही, असल हवास ही नींद के, ये तो साफ लिखा है लौह कलम में क्या के चौथे दर्जे के जो हवास हैं ये काबिले एतमाद नहीं है। याद आया ये जुमला, नहीं हजूर कलंदर बाग वालिया ने इस बात की तरफ मतवजो की है। देखे ना ये जो बात है कि ये मादी जिस्म जो है ये लिबास है, اس میں حرکت تب ہوتی ہے جب اندر کا اصل انسان حرکت کرے. اتنی بڑی سٹیٹمنٹ ہے, اس کا ہمیں جس دن شعور حاصل ہونا شروع ہو گیا اور ہم اپنے اصل انسان سے آشنا ہوتے چلے گئے, بس یہی روحانیت ہے. اصل انسان کے حواس کی رفتاریں الہی توبہ, یعنی آپ ایک کی سپیڈ سے چل رہے ہیں, سوتے ہیں تو 70 ہو گئی, لیلت القدر میں یہ 70,000 گنا ہو گئی, موت کے وقت یہ 3,65,000 گنا ہو جاتی اور قیامت میں یہ 36,50,000 گنا ہو جاتی. اور اس کی سند بھی, اور حشر میں, حشر نشر میں یہ 2 کروڑ لگ بھگ کے قریب, لگ بھگ 2 کروڑ کے قریب ہو جاتی. اب آپ کہیں گے یہ کہاں سے میں ہم سے بول رہا ہوں, تو قرآن میں آپ نے صاف پڑھا الف شہر خیر من الف شہر, یعنی 1,000 مہینے, 1,000 مہینوں کو اکویٹ کریں ایک دن سے, 70,000 بنتے. دیکھیں نا, ایک مہینے میں 30 دن, 30 راتیں, 30 شامیں, 30 صبح. پھر جب کہا کہ میرا ایک دن تمہارے 1,000 سال کے برابر ہے, تو 1,000 سال کو ایک دن سے اکویٹ کر لیں. پھر ایک جگہ فرمایا میرا ایک دن 10,000 سال کے برابر ہے, پھر 10,000 سال کو ایک دن کی ریشو نکالیں کتنی بنتی ہے. پھر فرمایا کہ میرا ایک دن 50,000 سال کے برابر ہے. ہاں یا نہیں, یہ ہیں یا نہیں آیات؟ لیکن ہم نے کبھی غور کیا اللہ ہمیں کیوں بتا رہا ہے کہ یہ ہنسے جو ہیں یہ اصل میں حواس کی رفتاروں کی طرف متوجہ کر رہے ہیں. حضور علیہ الصلوۃ والسلام کا ارشاد علی مقام میں موت قبل انتم تموت, مر جب اس سے پہلے کہ تمہیں موت آ جائے. کیا کہہ رہے ہیں کہ وہ پوری کھا کے تو اپنے آپ کو فوت کر لو؟ نہیں, وہ فرما رہے ہیں کہ اسی زندگی میں موت کے حواس سے آشنا ہو جاؤ, تاکہ مرنے کے بعد آپ انہیں حواس سے وہاں اوپر جا کے کام کر سکو. لیکن ہم ان باتوں کو ناممکن اور دشوار کہہ کے ان سے پہلو تہی کے مجرم ہیں. جب ہم مخلوق ہیں تو ہمیں خالق جی
زیادہ
خواص کی جب رفتار ہو جاتی ہے تو انسان کیسے برداشت کر سکتا ہے؟ وہ ابھی تھوڑی دیر پہلے یہ سکت کی بات آئی تھی, ظرف کی بات آئی تھی, تو یہ سارا جو ہے یہ ظرف اور سکت دونوں کو اہلیت کو بڑھانا ہے نا. دیکھیں آپ کو دنیا میں کیوں بھیجا, اس پہ غور فرمائیں ذرا. دنیا میں اس لیے بھیجا کہ آپ حواس کی سب سے نچلی رفتار سے اثر نو سیکھیں, استعمال کرنا اور واپس جنت کے حواس تک آئیں. اگر نہیں کر سکیں گے تو آپ نہیں جا سکیں گے, صاف بتا دیا. عرض یہ ہے کہ اب عام بندے کی فکر کرنی ہے یا آپ نے اپنی کرنی ہے؟ دیکھیں ہم عام بندے کی یہی فکر کر سکتے ہیں کہ پہلے ہم خود تو آراستہ ہو جائیں, پہلے ہم ایک بات کو خود تو سمجھ لیں. جب ہم اسے خود سمجھ لیں گے, جان لیں گے, تو دوسرا بندہ آپ کو دیکھ کر فالو کرے گا. یہ زبان سے دیکھیں نا, ماں کہتی رہے بچے کو جھوٹ مت بولو, جھوٹ مت بولو, بچہ باز آئے گا. لیکن جب وہ دیکھے گا کہ میرے اما ابا جھوٹ نہیں بولتے, وہ کیا کرے گا؟ آپ کو فالو کرے گا یا نہیں؟ اب اسی طرح اگر آپ کہتے رہے بچوں کو چیخ کے نہیں بولتے اور خود میاں بیوی چیخ کے بول رہے ہیں, بچہ مانے گا بات کو؟ تو عام آدمی کو قائل کرنے کے لیے ضروری ہے کہ پہلے میں خود اپنے آپ کو امپروو کروں, ڈیولپ کروں, اتنا ڈیولپ کروں کہ اس کے دل میں لالچ آ جائے کہ مجھے بھی ایسا بننا ہے. یہ ہمارے یہاں ایک اور تماشا ہے, ہم کسی ڈیولپڈ بندے کو دیکھتے ہیں تو اس کی بس پوجا شروع کر دیتے ہیں بجائے اس کے کہ اس جیسے بننے کے چکر میں پڑے. اب دیکھیں نا, ہم پیر و مرشد کے پاس اس لیے نہیں آئے کہ ہم ان جیسے بن جائیں, ہم اس لیے آئے کہ ہمیں ایک دعاگو بابا چاہیے. غور کریں, وہ دعا کیا دیتے ہیں, اللہ آپ کو خوش رکھے, آپ خوش رہیں. آپ کو سن کے حیرت ہوگی, یہی اصل کام ہے دنیا میں ہمارے آگے کہ ہم نے خوش رہنا ہے. خوش رہیں گے تو ذہن بھی سیٹ رہے گا, آپ کی رفتاریں بھی بڑھ سکتی ہیں. خوشی نہیں ہے تو آپ تو پریشانی میں سب کو تباہ کر لیں گے. آپ غور کریں, خوشی میں وقت کے گزرنے کا احساس نہیں رہتا. پریشانی میں, دکھ میں, وہ دن کتنا لمبا ہو جاتا ہے. غور کریں, ہاں یا نہیں؟ تو پہلا درجہ ہی نہیں ہمیں حاصل ہو رہا, ہم خوش نہیں رہ سک رہے. تو باقی چیزیں تو پھر خوش رہنے کے بعد ہی حاصل ہوں گی. خوش ہوں گے, اپنی صلاحیتوں سے خوشی خوشی کام لیں گے تو ظاہر ہے کہ دل جمعی بھی پیدا ہوگی, یکسوئی بھی آ جائے گی, اپنے آپ سے واقف ہوتے چلے جائیں گے تو اللہ کے نظام کو بھی سمجھیں گے تو پھر اللہ کو بھی سمجھ لیں گے.
قرآن کے اندر جو ہے یوم القیامہ, یوم الآخرت, یوم الدین, یہ مختلف یوم کے جو ہے وہ نام رکھے گئے ہیں, یہ کیا ہیں؟ یہ سارے
لفظ یوم کا اصل مطلب ہے حالت, یوم کا اصل مطلب ہے بناوٹ, اس کا اصل مطلب آپ دور لے سکتے ہیں. دیکھیں نا, ایک دور, ایک بناوٹ, ایک حالت. یوم دین, تمہیں دین کی بناوٹ کا پتہ ہے؟ اب ذرا غور کریں, میرا خیال ہے سورہ انفطار کی آخری تین آیتیں, اور ما ادراک ما یوم دین, ثم ما ادراک ما یوم دین, یوم لا تملے کو نفس لنفس شین وَالْأَمْرُ يَوْمَئِذٍ لِلَّهِ, ہے یا نہیں؟ اب اس میں دیکھیں, یوم کا لفظ دو دفعہ آیا, چار دفعہ بلکہ. اللہ کیا کہہ رہا, تمہیں کیا معلوم کہ دین کا دن کیا ہے, روزے جزا کیا ہے؟ ہم نے یہ ترجمہ کر دیا یوم دین, یعنی تمہیں کیا پتا کہ اللہ کے سسٹم کی بناوٹ کیسی ہے؟ اللہ کے سسٹم کی بناوٹ کا راز اللہ بتا رہا ہے, یوما یہ بناوٹ یوں ہے. لا تملے کو, کسی کو کوئی ملکیت نہیں ہے, نفس لے نفس شین, کسی نفس کو, کسی نفس کی کسی شے پہ کوئی ملکیت نہیں, کسی نفس کو, کسی نفس کی کسی شے پہ کوئی ملکیت نہیں ہے. یہ سسٹم اللہ کا. والامر یومئذن للہ, اور سارے کاموں کی بناوٹ ایسی ہے کہ وہ اللہ کے لیے. اور کریں, ایک لفظ یوم کو میں نے آپ کو اس آیت میں استعمال ہو کیا ہوا نا, اللہ نے وہاں دکھا دیا کہ یہ دن کا مطلب رکھ کے دیکھیں کوئی مفہوم ہی نہیں بنتا. بناوٹ کو رکھیں ذرا, دیکھیں کیسے سارا مفہوم آئرن آؤٹ ہو گیا کہ نہیں. اللہ رب کریم کے نظام میں کسی کی کیا ملکیت ہے؟ آپ جو کچھ بھی ساری زندگی جمع کرتے ہیں کیا یہی نہیں رہ جاتا؟ کیا آپ ساتھ لے کے جاتے ہیں؟ آپ کہتے ہیں یہ میرا گھر, یہ میرا بنگلہ, یہ میری گاڑی, یہ میرا صوفہ, یہ میری کرسی, یہ میری اولاد, یہ میری بیوی. جب آپ فوت ہوتے ہیں تو کیا ہوتا ہے؟ ساتھ جاتے ہیں یہ؟ اگر آپ کے ہیں تو آپ ساتھ لے گئے نا. اللہ نے کیا بتا دیا, لا تملے کو نفس لنفس شین, کسی نفس کو کسی نفس کی کسی شے پہ کوئی ملکیت حاصل نہیں ہے. اور ہم کیا کر رہے ہیں, مالک بنے گا تو ہم اللہ کے مطابق پر چل رہے ہیں. دیکھیں نا دین کا ترجمہ اللہ رب کریم خود فرما رہے ہیں نا, میں اپنے پاس سے تو نہیں کہہ رہا.
جی
یہ آیات جو ہیں یہ میں نے قرآن سے ہی بتایا نا کہ بھائی اس میں یہ دیکھیں گے تین آیتوں میں اللہ رب کریم نے یوم کو واضح کیا ہے. اب ہم نے وہ لکھا ہوا ترجمہ پڑھا اور وہیں پہ ٹھوسو کے بیٹھے ہیں آج تک اس کا ترجمہ دن کیے جا رہے ہیں. بے شک عربی عام بول چال میں یوم دن کو کہتے ہیں, لیکن اللہ کس لفظ کو کن معنوں میں استعمال کر رہا ہے اس پہ غور کرنے سے کیا چیز ہمیں روکے ہوئے. ذرا ایک دفعہ ٹرائی تو کریں, سوچنا ہی ہے نا.
سر یہ جنت پہ کیفیت کا نام بھی ہے اور جنت پہ کائنات کے اندر کوئی زون بھی ہے.
جب آپ جس کیفیت میں ہو گئے آپ اسی زون میں چلے گئے کہ نہیں, غور کریں. دیکھے نا میں اپنے کمرے میں خوش ہوں, میں سمجھ رہا ہوں کہ میں جنت میں ہوں. یہ زون بن گیا نا, یہ کیفیت کا ایک زون بن گیا نا. اب یہ زون میرے ساتھ آگے کیری کرتا ہے, اگر یہ میرے اندر راسخ ہو گیا تو یہ کیری کرے گا, اگر یہ ایسے ہی بس دکھاوا ہے تو وہ دکھاوا تو آپ کو پتا ہے پھر کیا شعر ہوتا ہے, لما اتر جائے گا.
جی یہ جو جنت اور جو جنات ہے ان کا روٹ ورڈ
ایک ہی ہے. جی ہاں, مطلب ہے پوشیدہ چیز, جن کا لفظی مطلب ہے پوشیدہ.
جی جی, اور روحانی جو اس کو جو ہے
نسمہ مطلب کہتی ہے, یعنی کہ ظاہر ہے کہ ہمارے سے پوشیدہ ہے نا, اس لیے جن. ابلیس کے بارے میں یہی کہا ہے کہ کانا من الجن.
جی
میں نے عرض کیا آپ نے توجہ نہیں دی, آپ جس بھی حالت میں ہیں وہی آپ کا زون ہے. آپ ذہنی طور پہ اگر خوشی کی حالت میں تو یہ خوشی کا زون ہی تو ہوا نا. بات سمجھ آ گئی, اس کو مقام سے ریلیٹ کرنا غلط ہو جائے گا. دیکھیں جب اللہ رب کریم کہہ رہا سب کچھ تمہارے اندر ہے تو یہ کہاں ہوا, یہ مقام کہاں ہوا. اگر آپ دیکھیں نا حضور قلندر باب اولیاء نے کتاب لو قلم میں کہ سمستوا علی الارش ونانو اقرب علیہ من حبل الوری, ان دونوں باتوں کو کیا کہا, طرز ادراک. کیا آپ اللہ کو عرش پہ دیکھ رہے ہیں تو یہ گود میں دیکھنا ہوگا, آپ اللہ کو اپنے اندر فیل کر رہے ہیں تو یہ قرب میں دیکھنا ہوا. کیا فرمایا, یہ طرز ادراک ہے. اصل بات ہے سمجھنے کی, آپ اللہ کو دور دیکھ رہے ہیں یہ قریب دیکھ رہے ہیں, یہ آپ کی فہم ہے. اللہ کو ہر جگہ ہے, آپ کے اندر بھی ہے باہر بھی ہے, ہو وہ ظاہر ہو وہ ہو وہ باتیں ہے یا نہیں, ہو وہ الاول ہو وہ ہو وہ الاخر ہو, شروع بھی اسی سے آخر بھی وہی ہے. کیا مطلب ہوا, اب آپ کہیں گے اللہ تو عرش پہ بیٹھا ہوا ہے اور عرش وہاں ہے, ٹھیک ہے, یہ طرز ادراک ہے. تو اسی طرح جنت کو آپ مقام سے اگر ریلیٹ کریں گے تو یہ طرز ادراک ہے. اگر آپ اس کو اپنے اندر فیل کریں گے تو یہ بھی طرز ادراک ہے, یعنی سمجھنے کی طرزوں میں سے طرز ہے. ٹھیک ہو گیا سر؟ چلیں بہت شکریہ, اپنا بہت خیال رکھیں. اللہ خوش رکھے, اللہ حافظ.